यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। राजनैतिक समझदारीमा नै सत्य निरूपण तथा मेलमिलाप आयोग गठन हुने संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकुटाद्वारा जानकारी। राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक 2076 राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारहरूलाई आज निर्वाचन चिन्ह प्रदान गरिने। पार्टीका असन्तुष्ट पक्षसँग तत्काल सम्वाद थाल्ने र सहमतिका आधारमा अघि बढ़ने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिबद्धता र इरानको राजधानी तेहरान नजिकै भएको युक्रेनी विमान दुर्घटना क्षेप्यास्त्र प्रहारबाटै भएको पुष्टि। अब समाचार विस्तारमा। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले राजनैतिक समझदारीमा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिने बताउनु भएको छ। मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री बासकोटाले विगतको द्वन्द्वपछि मुलुक अहिले शान्तितर्फ उन्मुख भइसकेकाले दिगो शान्ति स्थापनाका लागि सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन हुनु आवश्यक रहेको बताउनुभयो। संचार मन्त्री बासकोटाले आयोग गठनका विषयमा सरकार र सत्तारूढ़ दलले प्रमुख प्रतिपक्षी दलसँग समेत छलफल गरिरहेकाले सहमतिबाटै आयोगको गठन हुने उल्लेख गर्नुभयो।
हामी लामो समय द्वन्द्वबाट पीड़ित रह्यौं र यसले यो पक्ष त्यो पक्ष भन्दा पनि हामीले एउटा पीड़ा भोगिसक्यौं। त्यसको न्यायिक निरूपणसँग जोड़िएको विषय हो यो, र यो मानव अधिकारसित पनि जोड़िएको विषय हो र न्यायलाई निरूपण गर्ने विषय पनि जोड़िएको हो, र खास गरी त्यसमा गम्भीर प्रकृतिका अपराधहरूको उन्मुक्तिको विषयमा पनि यसमा उन्मुक्ति हुने नहुने भन्ने विषयहरू पनि यसभित्र पर्छन्। त्यसैले यो हामीले गराउन खोजेकै छौं। हिजो अस्ति मात्रै सत्तारूढ दलका अध्यक्ष कमरेड पुष्पकमल दाहालले पनि प्रमुख प्रतिपक्षी दलको नेतासित भेटेर यस विषयमा सल्लाह गर्नुभएको छ। प्रधानमन्त्रीज्यू तथा पार्टी अध्यक्षज्यूले पनि बारम्बार गर्नुभएको छ। यसमा चाहिँ प्रमुख प्रतिपक्षीको पनि हामीले सहमति खोजेको विषय हो, त्यसकारणले अलिकति विलम्ब भएको हो।
सूचना प्रविधि विधेयकका सम्बन्धमा पत्रकारको प्रश्नमा संचार मन्त्री बासकोटाले मीडिया क्षेत्रलाई व्यवस्थित बनाउन विधेयक ल्याइएको बताउनुहुँदै प्रेस स्वतन्त्रतालाई असर पर्ने केही कुरा भए संसदमा बहस र छलफल भएरै अगाडि जाने भएकाले डराउनु पर्ने विषय नभएको स्पष्ट पार्नुभयो।
एउटा हामीले डिजिटल नेपालको कुरा गरेका छौं, जहाँ डिजिटल सिग्नेचरको कुरा पनि छ र पेमेन्टहरूको कुरा पनि अब हामीले गर्नुपर्छ, जहाँ चाहिँ क्लिन फिल्डको कुरा छ, जहाँ चाहिँ समानुपातिक विज्ञापन प्रणालीको कुरा छ, जहाँ चाहिँ अरू विज्ञापनको बजारलाई विस्तार गर्ने कुरा छ, र हामीले अनुमान गरे अनुसार मीडिया र फिल्म क्षेत्रलाई यसले राम्रो सहयोग पुर्याउँछ। अब संसदमा फुल हाउस भन्छौ नि, फुल हाउसमा जान्छ, फुल हाउसमा पनि छलफल होला, बहस होला, कतिपय इरारै रहेछन् भने ती इरारको बारेमा चाहिँ त्यहाँ पोइन्ट आउट होला। ती कुराहरूलाई सत्य स्वीकार्नको निम्ति हामीलाई गाह्रो छैन क्या? आग्रह स्वीकार्न चाहिँ कहिलेकाहीँ गाह्रो हुन्छ, सत्य स्वीकार्न चाहिँ हामी पछाडि हट्दैनौँ। त्यसो भएको हुनाले यदि सत्य कुरा केही छन् त्यहाँ, हाम्रो लोकतन्त्रलाई असर पर्ने, अभिव्यक्ति स्वतन्त्रतालाई वा प्रेस स्वतन्त्रतालाई असर पर्ने कुरा केही छन् भने त्यसमा छलफल भइहाल्छ नि। अर्को एउटा ठूलो प्रोसेस बाँकी छ।
संचार मन्त्री बासकोटाले सुरक्षण मुद्रणबारे हतारिएर निर्णय नगरिने र संसदको सार्वजनिक लेखा समितिसँगै अर्थ समितिले त्यस विषयमा चासो राखेकाले संसदीय समितिले अध्ययन गरेर दिने निर्देशन सरकारलाई मान्य हुने बताउनुभयो। सरकारले नेपाल दूरसंचार प्राधिकरणले गरेका विभिन्न तीनवटा कम्पनीको लाइसेन्स खारेजको निर्णय बदर गरेको छ। मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री गोकुल प्रसाद बासकोटाले सरकारले हेलो नेपाल सहित समयमै शुल्क नदिएको भन्दै स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेशनको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णयलाई खारेज गरेको बताउनुभयो। संचार मन्त्री बासकोटाले ती कम्पनीहरूलाई किस्ताबन्दीमा शुल्क बुझाउने गरी व्यवस्था मिलाउन प्राधिकरणलाई लेखी पठाउने निर्णय मन्त्री परिषद बैठकले गरेको जानकारी दिनुभयो। बैठकले द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सिर्जना भएका वा हुने विवादहरूको निरूपण र प्रतिरक्षा गर्नका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा 8 सदस्यीय आवश्यक तयारी संयन्त्र गठन गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले नेपाल धितो पत्र बोर्डको अध्यक्ष क्षमा भीष्मराज ढुङ्गाना मोरङ, नेपाल नर्सिङ परिषदको सदस्यमा सानु तुलाधर काठमाडौँ र दुर्गा लक्ष्मी श्रेष्ठ गोर्खालाई मनोनयन गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता बासकोटाले बताउनुभयो। मन्त्री परिषद बैठकले विद्युत उपयोगकर्ता, उद्योगी व्यवसायी र विद्युत प्राधिकरणबीच देखिएको विवाद लगायतका विषय समाधानका लागि समिति गठन गरेको र महाकाली सिंचाई आयोजनाको नहर निर्माणका लागि थप 29.60 हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको पनि मन्त्री बास्कोटाले जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक 2076 सर्वसम्मतिले पारित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसै गरी बैठकले नीति अनुसन्धान प्रतिष्ठान विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथि छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले संविधानले व्यवस्था गरेको मौलिक हक एवं राज्यका निर्देशक सिद्धान्त र नीतिको कार्यान्वयनमा एकरूपता ल्याउनका लागि नीति अनुसन्धान प्रतिष्ठान आवश्यक रहेको बताउनुभयो।
सरकारले गर्ने काममा संघ प्रदेश र स्थानीय तहको बीचमा पनि राष्ट्रिय नीतिहरूको सन्दर्भमा, राष्ट्रिय प्राथमिकताको सन्दर्भमा, नागरिकहरूका जनजीविकाका सन्दर्भमा एकै किसिमको नीति बन्न सकोस् भनेर सहकार्यको वातावरण बनाउनलाई एउटा नीतिगत रूपमा पारूपहरू पनि तीनै तहको सरकारलाई काम लागोस् भन्ने पनि एउटा यसको उद्देश्य स्वाभाविक रूपमा रहन्छ। ती राज्यका निर्देशक सिद्धान्तहरू कार्यान्वयन गर्ने क्रममा एकरूपता ल्याउनको लागि र त्यसको दिगोपनाको लागि निरन्तर अध्ययन अनुसन्धान गर्ने र प्रभावकारिता हेर्नुपर्ने अवस्था हुन्छ। त्यसको लागि पनि एउटा स्थायी संरचना हामीलाई चाहिने भयो र यो विकास समूहको टोली त्यसमा चाहिन्छ भन्ने एउटा सोचका साथ यो अघि आएको।
अहिले भएका विभिन्न प्रतिष्ठानहरू छुट्टै कानूनबाट बनेका संस्थान नभएकाले निरन्तर अध्ययन अनुसन्धान गरी सुझाव दिनका लागि विषय विज्ञ सहितको स्थायी संस्था आवश्यक भएकाले प्रतिष्ठान विधेयक ल्याउन लागि उल्लेख गर्नुभयो। यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले नीति अनुसन्धान प्रतिष्ठानले स्वतन्त्रपूर्वक काम गर्न सक्ने वातावरण बनाउनु पर्ने धारणा राख्नु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक पुस 27 गते आइतबार दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय निजामती सेवा विधेयकमाथिको छलफलका क्रममा राज्य व्यवस्था तथा सुशासन समितिले हिजो स्वास्थ्य क्षेत्रका कर्मचारीको वर्तमान अवस्था, गर्नुपर्ने सुधार र कानून निर्माण गर्दा ध्यान दिनुपर्ने लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ। छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निजामती सेवा र स्वास्थ्य सेवालाई एकै ठाउँमा राखेर एकीकृत कानून बनाउँदा विभेद नरहने गरी सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा सांसदहरूले स्वास्थ्य क्षेत्रका कर्मचारीमा रहेको समस्या सम्बोधन गर्न सकिने विषयहरू, स्वास्थ्य नीति र त्यसअनुसार गर्नुपर्ने व्यवस्था, कानून बनाउँदा ध्यान दिनुपर्ने लगायतका विषयमा मन्त्रालयका पदाधिकारीसँग सुझाव माग गर्नुभएको थियो। स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराल, डाक्टर रोशन पोखरेल लगायतका पदाधिकारीहरूले स्वास्थ्य सेवाका कर्मचारीहरूको सेवा सुविधा लगायतका विषयमा एकरूपता नभएकोतर्फ सांसदहरूको ध्यान आकर्षण गराउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले विश्वविद्यालयलाई अझ मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन सरकारले नयाँ विधेयक ल्याउन लागेको बताउनु भएको छ। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री पोखरेलले हिउँदे अधिवेशनमा उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यालय शिक्षा विधेयक प्रस्तुत गर्न लागेको जानकारी दिनुभयो। बैठकमा समितिका सदस्यहरूले शिक्षा सम्बन्धी नयाँ विधेयक ल्याउँदा सबै पक्षलाई समेटेर वृहत छलफल गरेर मात्र ल्याउन सुझाव दिनुभएको थियो। शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2075 छलफल भएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी संगठन सुदृढ़ीकरणका लागि सहमतिको विकल्प नभएको बताउनु भएको छ। आफ्नै निवास बुढ़ा नीलकण्ठमा हिजो कंग्रेस जिल्ला सभापतिहरूसँगको छलफलमा उहाँले पार्टीमा असन्तुष्ट पक्षसँग तत्काल संवाद थाल्ने र सहमतिका आधारमा अघि बढ़ने बताउनुभयो। सरकारले सूचना प्रविधि र विशेष सेवा लगायतका विधेयकका माध्यमबाट जनताका अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाउनुहुँदै सभापति देउवाले लोकतन्त्रको रक्षाका लागि पनि पार्टी एकजिक हुनु आवश्यक रहेको बताउनुभयो। छलफलका क्रममा नेपाली कंग्रेसका जिल्ला सभापतिहरूले एक भई सरकारमाथि दबाव सिर्जना गर्नुपर्ने अवस्थामा गुट उपगुटतर्फ नलाग्न नेतृत्वलाई आग्रह गर्नुभएको थियो। उहाँहरूले केन्द्रीय कार्यसमिति बैठकबाट यही पुस 11 गते बहुमतका आधारमा गरिएको निर्णय सच्याई सहमतिका साथ पार्टीको 14 महाधिवेशनको कार्यतालिका बनाउन माग गर्नुभयो। छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजय कुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डाक्टर प्रकाश शरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा सहित विभिन्न जिल्लाका 2 दर्जन बढ़ी जिल्ला सभापतिको सहभागिता रहेको थियो। सरकारले पश्चिम एशियामा विकसित पछिल्ला घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्था लगायत विषयमा निकट सम्पर्क र समन्वयमा रहेर काम गर्न अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको अध्यक्षतामा परराष्ट्र मन्त्रालयमा हिजो भएको सरोकारवाला निकायका प्रतिनिधित्व सहितको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पश्चिम एशियामा विकसित घटनाक्रमलाई नजिकबाट निहाल्ने र परिस्थिति अनुरूप आवश्यकता अनुसार समन्वित ढंगबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारी समेत गर्न परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी सरकारले सबै खाले द्वन्द र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता रहेको दोहोर्याएको छ। मन्त्रालयले शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढ़ेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन पनि आह्वान गरेको छ। उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताउनु भएको छ। नेकपा कास्कीद्वारा हिजो पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले देशले समृद्धि र विकासमा अपेक्षित गति लिन नसकेका कारण आम जनताको चाहना अनुसार दुई ठूला पार्टी एकीकरण गरिएको बताउनुभयो। आगामी माघ 9 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। आज दिउँसो 1 बजीसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। सातवटा प्रदेशमा महिला समूहतर्फ 7, दलित समूहतर्फ 2, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ 2 र अन्य समूहतर्फ 7 गरी जम्मा 18 रिक्त पदका लागि निर्वाचन हुन लागेको हो। निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कंग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहित 6 राजनैतिक दलका तर्फबाट जम्मा 45 उम्मेद्वारले मनोनयन पत्र दर्ता गराउनु भएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरूङले शपथ लिनुभएको थियो भने आयुक्तद्वय कमला ओली र दीपक मैनालीले प्रमुख आयुक्त गुरूङबाट शपथ लिनुभयो। हिजै उहाँहरूले आफ्नो कार्यभार सम्हाल्नु भएको आयोगका सूचना अधिकारी बाबु राजा श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
Wow, real mai chito.
Download ta jane fast.
Hey guys, ke cha testo fast?
Antisika 4G.
Prastut cha. Nepal's fastest 4G LTE advanced network ka saath.
Yo ta saachhe nai fast rahecha.
Pachhillo pustakko NT 4G LTE bina roktok 250 Mbps samma ko download. Saathai HD movies ko bharpoor maja. NT 4G LTE sucharu garna ka lagi dial garna hos *444# Nepal Telecom. Rashtrako sanchar.
अब बाँकी समाचार। काभ्री पलाञ्चोकको नमोबुद्ध नगरपालिका 2 बीपी राजमार्ग अन्तर्गत सेल्फी डाँडामा हिजो ट्रक दुर्घटना हुँदा 2 मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्री पलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलीखेलबाट भकुण्डे बेसीतर्फ जाँदै गरेको ट्रिपर अनियन्त्रित भई सड़कबाट 250 फीट तल खस्दा ट्रिपरमा सवार 2 घटनास्थलमा मृत्यु भएको हो। मृत्यु हुनेमा मकवानपुर जिल्ला चेष्टुङ पालुङका 23 अश्विन विष्ट र ललितपुर जिल्ला चुनीखेलका 22 विशाल खड्का रहेका छन्। सिराहा प्रहरीले डाका मुद्दामा अदालतबाट 6 कैद सजाय पाएर फरार सहित लागू औषध कारोबारमा संलग्न 5 एकै दिन हिजो पक्राउ गरेको छ। जिल्ला अदालत सिराहाबाट डाका मुद्दामा फरार, 6 कैद र 1,80,000 रूपियाँ जरिवानाको सजाय पाएर फरार भएका सिराहाको कल्याणपुर नगरपालिका 8 40 मोहम्मद मुस्तुफा हुसेन मियालाई हिजो साँझ जिल्ला प्रहरी कार्यालय सिराहाको टोलीले पक्राउ गरेको हो। प्रहरी चौकी ठाडी सिराहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको S6P9801 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागू औषधसहित सिराहाको सखुवानान करकट्टी गाउँपालिका पाँचका 23 वर्षीय मोहम्मद अजिम र सोही स्थानका 24 वर्षीय मोहम्मद हस्मत राईनलाई पक्राउ गरेको छ। ठूलो परिमाणमा लागू औषध सहित हिजै सिराहा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। झुट्ठा तथा नकली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरी राजस्व छली गर्ने एक व्यवसायी विरूद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ। काठमाडौँ महानगरपालिका साथ बस्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका संचालक प्रकाश राजगिरीले 21,18,00,000 रूपियाँ बिगो बराबरको राजस्व चुहावट गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। उक्त मुद्दामा विभागले बिगो असुल गरी बिगोको दोब्बर जरिवाना र 3 वर्ष कैद सजायको माग दावी गरेको छ। वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नकली कर बीजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज बैनालीले जानकारी दिनुभयो। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन बाल सुरक्षा निर्देशिका 2076 जारी गरेको छ। सूचना तथा संचार प्रविधिको विकाससँगै अनलाइन वेबसाइट एप सामाजिक सञ्जाल मार्फत बाल बालिकामाथि बढ़दो दुर्व्यवहारका घटनालाई न्यूनीकरण गर्न निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ। बाल बच्चालाई अभिभावकले नै इन्टरनेटको सुरक्षित प्रयोग तथा सुरक्षा औजारको सदुपयोग सम्बन्धमा आवश्यक अभिमुखीकरण गर्नुपर्ने, जोखिमजन्य विज्ञापन तथा बाल बालिकालाई उक्साउने, भड़काउने तथा सन्देशहरूलाई सीमित गर्न आवश्यक पहल गर्नु सम्बन्धित अभिभावकको कर्तव्य हुने निर्देशिकामा उल्लेख छ। यसै सन्दर्भमा हामीले बालबालिकामाथि हुने विभिन्न प्रकारका दुर्व्यवहार न्यूनीकरणका लागि के गर्नु पर्ला भनी पर्वत र बागलुङ जिल्लामा केहीलाई सोधेका छौं।
दिलकुमारी शर्मा, कुष्मा नगरपालिका, वडा नम्बर 3, दुर्लुङ। बाल बालिकाको क्षेत्रमा काम गर्ने सरकारी, गैर सरकारी संघ संस्था, अभिभावक, बाल बालिका स्वयं सचेत हुनु पर्यो। बाल अधिकार संरक्षणको लागि भएका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि सम्झौता, बाल अधिकार सम्बन्धी कानून कडाईका रूपमा कार्यान्वयन गर्नुपर्दछ।
गोविन्द प्रसाद पोखरेल, कुष्मा नगरपालिका साथ। घरमा माया ममता पाएनन् भने बच्चाहरूले विभिन्न प्रलोभनमा छाना दिने कुराहरू, जागिर दिन्छु भन्ने, पैसा दिन्छु भन्ने र तिनीहरूलाई विभिन्न ठाउँहरूमा लगेर बेचबिखन गर्ने अवस्थासम्मको स्थिति देखिन सक्छ। त्यसैले दुर्व्यवहार जोगाउने सबभन्दा पहिलो ठाउँ भनेको घर परिवार नै हो।
मुना शर्मा लामिछाने, पर्वतबाट। हामीले बाल बालिका कसरी प्रलोभनमा फस्न सक्छन् यसको लागि सामाजिक संघ संस्थाहरूले पनि घर घरमा जनचेतनात्मक कार्यक्रम लिएर जानुपर्छ।
नगेन्द्र गिरी, जयमिन नगरपालिका, जैदी, बागलुङबाट। बाल बालिकालाई खराब संगत गर्न नदिने अभिभावकले ध्यान दिन पर्यो। सड़क बाल बालिकालाई राज्यले उचित व्यवस्थापन गर्नु पर्यो। बाल बालिका सम्बन्धी बनेका ऐन कानून कडाईका साथ लागू गर्नु पर्यो।
अम्बिका लोहनी आचार्य, कुष्मा नगरपालिका 4, पर्वत। बच्चाहरूलाई परिवार समाजबाट गरिने जुन दुर्व्यवहारहरू छन् ती दुर्व्यवहारहरूबाट बचाएर बाल अधिकारको उपयोग गर्न सकियो भने मात्रै बाल दुर्व्यवहारबाट बच्चाहरूलाई बचाउन सकिन्छ।
धनपति रेग्मी, बागलुङ बलेवा हो। हरेक समय हरेक बाल बालिकालाई आफ्नो अभिभावकले मेरो बच्चा नराम्रो व्यवहारतिर फसिएको छ कि, आफूले गरेका गल्तीले कतै बाल बच्चामा नकारात्मक धारणा परेको छ कि, त्यो कुरा ख्याल गर्नुपर्छ। पढाउने क्रममा नेपाल सरकारले नै दुर्व्यवहार सम्बन्धी नैतिक शिक्षा दिने किसिमका पाठ्यक्रम निर्धारण गर्नु पर्यो।
संजय रेग्मी, फलेवास नगरपालिका 3, शंकर पोखरी, पर्वत। अभिभावकहरूले आफ्नो बच्चाहरूलाई निरन्तर माया दिनुपर्छ र निरन्तर उनीहरूलाई सम्मान पनि व्यक्त गर्नुपर्छ। त्यो भयो भने बच्चाहरू नराम्रो बाटोमा जाँदैनन् र उनीहरू दुर्व्यवहारमा नपर्ने सम्भावना बढी हुन्छ।
आजदेखि स्वस्थानी व्रत प्रारम्भ भएको छ। पौष शुक्ल पूर्णिमा तिथिदेखि 1 महिना अर्थात माघ शुक्ल पूर्णिमासम्म माघ स्नान गर्ने र अधिकांश हिन्दू नेपालीका घरमा सात्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ। स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊ भनी बालुवाको शिवलिंग बनाई निराहार रहेर तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोड़िएको छ। शिव पार्वतीको विवाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागत रूपमा सोही व्रत कथा प्रचलित हुँदै आएको मानिन्छ। महोत्तरी जिल्लामा सञ्चालित जनता आवास कार्यक्रम अलपत्र परेपछि 753 गरीब घर परिवार शीतलहरसँगै बढ़दो चिसोमा खुला आकाशमुनि रात काट्न बाध्य छन्। महोत्तरीबाट संवाददाता रामनारायण महतोको रिपोर्ट।
महोत्तरीको भाँगा नगरपालिका 3 की रजिया देवी सदालाई साँझ पर्न थालेपछि रात काट्ने चिन्ताले सताउन थाल्छ। चिसोले उहाँलाई दिनमा भन्दा रात कटाउन निकै गाह्रो हुने गरेको छ। ओढ्ने ओछ्याउने अभावमा रात घुर तापेरै बिताउने गरेको रजिया बताउनुहुन्छ। लक्षित वर्गका लागि संघीय सरकारले नयाँ 2 कोठे पक्की घर बनाउने योजना अनुरूप पुरानो घर भत्काइदिएपछि वर्षायामको झडी र जाडोमा शीत छल्ने घर समेत नहुँदा 3 वर्षदेखि मोहतरीका आर्थिक रूपमा विपन्न परिवार कष्टकर जीवन बिताउँदैछन्। सरकारले घर बनाइदिएर र त्यसमा बसौरा भनेर खुशी भएका धहान नगरपुरका 3 वर्षकी मुनेश्वरी सदा नयाँ घरमा बस्ने आश नै मरिसकेको बताउनुहुन्छ। संघीय सरकार, प्रदेश सरकार, सम्बन्धित निकायहरूको लापरवाहीले जनता आवास कार्यक्रम अलपत्र बनेको उपभोक्ताहरूले गुनासो गरेका छन्। आर्थिक वर्ष 2073-74 र 2074-75 गरी 2 वर्षमा प्रदेश नम्बर 2 का विभिन्न जिल्लाका करिब 8,200 घर निर्माण कार्य थालिएको भए पनि 75% घरको निर्माण कार्य अधुरै छन्। उपभोक्ता समितिमा बिचौलियाका कारण आयोजनाको काम अघि बढ्न नसकेको शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरका निमित्त प्रमुख विनोद यादवको भनाइ छ। भवन निर्माणमा खटिएका कर्मचारीहरू काम छाडेर हिँडेपछि उनीहरू खेतबारीको पाटामा तिरपाल टाँगेर रात काट्न बाध्य छन्। रामनारायण महतो, रेडियो नेपाल, मोहतरी।
महोत्तरीबाट अब लमजुङमा निजी आवास पुनर्निर्माण अन्तर्गतको अनुदान रकम रोकिएपछि भूकम्प पीड़ितहरू पनि समस्यामा परेका छन्। लमजुङ संवाददाता सरोज विश्वकर्माको रिपोर्ट।
भूकम्प गएको 4 वर्ष बितिसक्दा पनि लमजुङका अधिकांश भूकम्प पीड़ितको घर निर्माण हुन सकेको छैन। पीड़ितहरूले ऋण मार्फत निर्माण गरेका घरहरूको समेत प्राविधिकहरूले समयमै गएर निरीक्षण नगर्ने र गरेको पनि फेल भएको कुरा, पीड़ितलाई समयमै जानकारी नगराउँदा पीड़ित झन मर्कामा परेको भूकम्प पीड़ित सन्दीप नेउपाने बताउनुहुन्छ।
घर सम्पन्न भइसकेको पुरै हो, पुष महिनाको मसान्तसम्ममा पैसा आउने चाहिँ कुरा गरेको छ, अब के हुन्छ।
पीड़ितहरूले गएको कार्तिक मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने भनी राष्ट्रिय पुननिर्माण प्राधिकरणले परिपत्र गरे पनि पछि 2 महिना अवधि थप हुँदा समेत अझै रकम नआउँदा छन् मर्कामा परेको डिलमाया नेउपानेले
बताउनुभयो।
निजी आवास पुननिर्माण गरिरहेका लाभग्राहीले पाउनुपर्ने करिब 5 करोड भुक्तानी रकम रोकिएको जिल्ला स्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ। रकम कार्यालयको खातामा हुँदाहुँदै पनि महालेखा नियन्त्रक कार्यालयले रकम फुकुवाको पत्र नआउँदासम्म रकम भुक्तानी दिन नमिल्ने भनी जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई परिपत्र गरेपछि भुक्तानी रकम रोकिएको हो। रकम फुकुवाको लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा पटक पटक पहल गर्दा पनि सुनवाई नभएको जिल्ला स्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका निमित्त आयोजना प्रमुख जगदीश मिश्रले बताउनुभयो। जिल्लामा महिनौदेखि निजी आवास पुननिर्माण अन्तर्गतको अनुदान रकम रोकिँदा 1500 भन्दा बढी भूकम्प पीड़ित समस्यामा परेका छन्। लाभग्राहीको अनुदान रकम रोकिएपछि स्वयं जनप्रतिनिधि नै आवश्यक पहलका लागि दैनिक कार्यालय धाउन थालेका छन्। तर कार्यालयले भने केन्द्रीय आयोजना कार्यान्वयन इकाइकै मुख ताकेर बसेको अवस्था छ। रेडियो नेपालका लागि सरोज विश्वकर्मा, लमजुङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानको राजधानी तेहरान नजिकै बुधबार 176 जनाको ज्यान जाने गरी भएको विमान दुर्घटना क्षेप्यास्त्र प्रहारबाट भएको एक प्राप्त भिडियो दृश्यमा देखिएको छ। तेहरान स्थित इमाम खोमिनी विमानस्थलबाट युक्रेनको राजधानी कियेभतर्फ उड़ेको उक्त युक्रेनी विमान उड़ान गरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो। न्यूयोर्क टाइम्स र सीएनएनले सार्वजनिक गरेको उक्त भिडियोमा अमेरिका, बेलायत र क्यानाडाले आरोप लगाए जस्तै इरानी क्षेप्यास्त्र प्रहारबाट भएको देखिने विज्ञहरूले बताएका। इरानले उक्त आरोपको खण्डन गरेको छ। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा फेरि आपतकाल अवस्थाको घोषणा गरिएको छ। महिनौदेखि बनडढेलोको प्रकोप झेलेको अस्ट्रेलियाको भिक्टोरिया सहितका स्थानमा केही दिन अघिको हल्कादेखि भारी वर्षाले डढेलोको समस्यामा केही राहत प्रदान गरे पनि आजदेखि फेरि अत्यधिक तापक्रम बढ़ने भएकाले सरकारले डढेलो फेरि सल्कन सक्ने आकलन गर्दै आपतकाल घोषणा गरेको हो। अब आर्थिक समाचार।
जनता आवास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षभित्र सिराहामा विपन्न परिवारका लागि 766 पक्के घर निर्माण हुने भएको छ। संघीय सरकारको बजेटबाट चालू आर्थिक वर्ष 2076-77 असारसम्ममा सिराहा जिल्लामा 766 र सप्तरीमा 666 पक्के आवास निर्माण गर्न लागि हो। पहिलो चरणमा डोम र मेतहर जातिका व्यक्तिको घर निर्माण गर्नका लागि सिराहाका 17 र सप्तरीका 18 स्थानीय तहलाई जग्गा व्यवस्थापन बारे पत्रचार गरिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिनुभयो। चितवनको इच्छा कामना गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर 7 स्थित भालुमारा सुन्दर बस्तीका 46 सुकुम्बासी परिवारका लागि पक्की घर निर्माण गर्ने भएको छ। 46 घरदुरी मध्ये 35 परिवार चेपाङ समुदाय र अन्य दलित र तामाङ समुदाय रहेको सो बस्तीमा शौचालय र खानेपानी सुविधा सहितको घर निर्माण गरी एकीकृत नमूना बस्ती बनाउन लागि गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो। नयाँ मोदी लेखनाथ प्रसारण लाइनमा पर्ने न्यू मोदी र लाहाचोक सब स्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ। पर्वतको मोदीगाउँ गाउँपालिका वडा नम्बर 2 देवपुर स्थित न्यू मोदी सब स्टेशन र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 1 लाहाचोक स्थित सब स्टेशनको निर्माण कार्य 80% भन्दा बढ़िसकिएको हो। 132 केबी क्षमताको न्यू मोदी सब स्टेशनको सिभिल तर्फको 95% काम सकिएको र इलेक्ट्रोनिक्स तर्फ मेसिन जडानको काम समेत भइरहेकाले 3 महिनाभित्र सब स्टेशनको सबै काम सम्पन्न हुने आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो। सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढ़ीले चालू वर्षको मंगिर मसान्तसम्म 21,49,54,258 रूपियाँ राजस्व संकलन गरेको छ। सवारी साधन कर, चालक अनुमति पत्र दस्तुर, व्यवसाय रजिस्ट्रेशन र यातायात क्षेत्रको आमदानी तथा अन्य प्रशासनिक सेवा शुल्क लगायतका राजस्व शीर्षकबाट सो राजस्व संकलन गरेको हो। कार्यालयले सबैभन्दा बढी सवारी साधन करबाट 16,26,62,852 रूपियाँ राजस्व संकलन गरेको निमित्त प्रमुख लक्ष्मण साईले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
सरस्वती क्लबलाई बिहिबार 1-0 पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आर्मीको जितसँगै 37 ए डिभिजन लीगको अङ्क तालिका रोमाञ्चक बनेको छ। लीगमा अपराजित रहेको मनाङ 11 अङ्कमा दोस्रो स्थानमा छ। लीगमा समान 10 अङ्क भए पनि मच्छिन्द्र तेस्रो र 3-स्टार चौथो स्थानमा छ। पाँचौं चरणसम्म आइपुग्दा मनाङ, मच्छिन्द्र र जाउलाखेल युथ क्लब अपराजित छन्। बिहिबारको खेलमा सरस्वतीलाई पराजित गरेपछि मनाङलाई 1 अङ्कले पछि पार्दै आर्मी शीर्ष स्थानमा पुगेको हो। लीगको दोस्रो खेलमा आर्मी मनाङसँग 1-0 गोलले पछि परेको थियो। पहिलो खेलमा फेन्सलाई 2-1 पराजित गरेको आर्मीले तेस्रो खेलमा हिमालयन शेर्पा र चौथो खेलमा 3-स्टारलाई समान 2-0 पाखा लगाएको थियो। आर्मीको जितमा जसपिन कार्कीले निर्णायक गोल गरे। अर्को खेलमा दबावमा रहेका दुई टोली बीचको प्रतिस्पर्धामा संकटा क्लबले बाजी मारेको छ। दशरथ रंगशालामा भएको खेलमा संकटाले नेपाल एफएफ क्लबलाई 4-2 गोलले हराएको छ। पाँचौं खेलमा दोस्रो जित निकालेको संकटाको खातामा अब 7 अङ्क पुगेको छ। एफएफको 5 खेलमा 4 अङ्क छ। संकटाका लागि अजय मार्टिसले 2 तथा लक्ष्मण रुचाल र कर्ण लिम्बुले गोल गरेका थिए। एफएफका लागि नमिन लामा र आशिष लामाले गोल गरेका थिए। मनमोहन स्मृति कप एक दिवसीय क्रिकेटमा प्रदेश नम्बर 2 8 विकेटले विजयी भएको छ। सुनसरीको इनोरामा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली 31.5 ओभरमा सबै विकेट गुमाउँदै 129 रनमा रोकिन पुग्यो। 130 रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर 2 22.5 ओभरमा 2 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। जितसँगै प्रदेश नम्बर 2 सेमी फाइनलको सम्भावना कायम राखेको छ भने कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। उसले लगातार 2 खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज देशका पूर्वी तथा मध्य पहाड़ी भागमा आंशिक बदली हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 13.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.9 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 15 17 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 5:26 मिनटमा हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राजनैतिक समझदारीमा नै सत्य निरूपण तथा मेलमिलाप आयोग गठन हुने संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाद्वारा जानकारी। राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक 2076 राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारहरूलाई आज निर्वाचन चिन्ह प्रदान गरिने। पार्टीका असन्तुष्ट पक्षसँग तत्काल संवाद थाल्ने र सहमतिका आधारमा अघि बढ़ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिबद्धता र इरानको राजधानी तेहरान नजिकै भएको युक्रेनी विमान दुर्घटना क्षेप्यास्त्र प्रहारबाटै भएको पुष्टि। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो।